अब भाइहरू हो, तिमीहरूको माझमा मैले प्रचार गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु, जुन तिमीहरूले ग्रहण गर्यौ र तिमीहरू त्यसैमा खडा छौ। मैले प्रचार गरेको वचनमा अटल रह्यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ, नत्र त तिमीहरूले व्यर्थमा विश्वास गर्यौ, किनकि मैले जे पाएँ ती तिनीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएँ। धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापका लागि मर्नुभयो, उहाँ गाडिनुभयो अनि धर्मशास्त्र अनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो, अनि उहाँ केफास र 12 चेला कहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकसाथ 500 भाइहरू कहाँ देखा पर्नुभयो। तीमध्ये धेरैजना अहिलेसम्म जीवित छन्, तर कति झैँ मरिसकेका छन्। त्यसपछि उहाँ याकुब र सबै प्रेरितहरू कहाँ देखा पर्नुभयो। सबैभन्दा अन्त्यमा उहाँ असमयमा जन्मेको बालक कहाँ जस्तै गरी म कहाँ देखा पर्नुभयो, किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ, म प्रेरित कहलाइन योग्य छैन, किनकि मैले परमेश्वरको मण्डलीलाई सताएँ, तर म जे छु परमेश्वरको अनुग्रहले छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन। बरु मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ, तरै पनि त्यो मैले होइन तर ममा भएको परमेश्वरको अनुग्रहले थियो। यसै कारण म वा तिनीहरू जसले भए पनि हामी त्यही प्रचार गर्छौँ सो तिमीहरूले विश्वास गर्यौ। अब यदि ख्रिस्ट मृतकहरूबाट जीवित पारिनु भएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्न सक्छौ? तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रिस्ट पनि जीवित पारिनु भएन। यदि ख्रिस्ट जीवित पारिनु भएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ, अनि हामी पनि परमेश्वरबारे झुटा गवाहहरू ठहरिनेछौँ, किनकि हामीले परमेश्वरबारे गवाही दिएका छौँ कि उहाँले ख्रिस्टलाई मृतकहरूबाट जीवित पार्नुभयो। तर यदि मृतकहरू जीवित पारिँदैनन् भन्ने कुरा साँचो हो भने परमेश्वरले येशूलाई जीवित पार्नु भएन, किनकि यदि मृतकहरू जीवित पारिँदैनन् भने ख्रिस्ट पनि जीवित पारिनु भएन। यदि ख्रिस्ट जीवित पारिनु भएको होइन भने तिमीहरूको विश्वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ, तब ख्रिस्टमा मर्नेहरू पनि नष्ट भएका छन्। यदि यस जीवनको लागि मात्र हामीले ख्रिस्टमा आशा राखेका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ, तर वास्तवमा ख्रिस्ट मृतकहरूबाट जीवित पारिनु भएको छ र यसरी मरिसकेकाहरूमध्येमा उहाँ पहिलो फल हुनुभएको छ, किनकि मृत्यु एकजना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एकजना मानिसबाट नै आएको छ, किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ त्यसरी नै ख्रिस्टमा सबै जीवित पारिनेछन्। तर प्रत्येक कुरा आफ्नै क्रम अनुसार हुनेछ। ख्रिस्ट पहिलो फल हुनुहुन्छ, त्यसपछि ख्रिस्टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन्, त्यसपछि अन्त्य आउनेछ। त्यति बेला सबै शासन र सबै अख्तियार र शक्तिलाई नष्ट पारेर ख्रिस्टले राज्य परमेश्वर पिताको हातमा सुम्पिदिनुहुनेछ, किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना पाउमुनि नपारुन्जेलसम्म उहाँले शासन गर्नैपर्छ। नष्ट पारिने अन्तिम शत्रु चाहिँ मृत्यु हो, किनकि धर्मशास्त्रले भन्छ परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनु भएको छ। यसको अर्थ परमेश्वर पनि उहाँको पाउमुनि हुनुहुन्छ भन्ने होइन, तर परमेश्वरले सबै कुरा ख्रिस्टको अधीनमा राखिदिनु भएको हो भन्ने बुझिन्छ। सबै कुरा उहाँको अधीनमा आएपछि पुत्र आफै चाहिँ सबै कुरा उहाँको अधीनमा राखिदिनु हुने परमेश्वरको अधीनमा आउनुहुनेछ, र यसरी परमेश्वर नै सबै कुरामा सर्वोच्च हुनुहुनेछ। नत्र त मरेकाहरूको निम्ति बप्तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिमीहरूका निम्ति मानिसहरूले बप्तिस्मा लिन्छन्? किन हामी हरपल खतरामा छौँ? भाइहरू हो, म प्रतिदिन मर्दछु। यो कुरा ख्रिस्ट येशु हाम्रा प्रभुमा तिमीहरूमाथि मैले गर्व गरेको कुरा जत्तिकै साँचो छ। एफिससका जङ्गली जनावरहरूसँग मैले गरेको लडाईँले मानवीय दृष्टिकोणबाट मलाई के लाभ हुन्छ र? यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने हामी खाउँ र पिउँ, किनकि भोलि त हामी मरिहाल्छौँ। भ्रममा नपर, खराब सङ्गतले असल चरित्रलाई बिगार्छ। ठिकसँग आफ्नो होसमा आओ, पाप गरी नरहो, किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्वरको कुनै ज्ञानै छैन। तिमीहरूलाई लज्जित पार्न म यो भनेको हुँ, तर कसैले यसरी भन्ने छ, मरेकाहरू कसरी जीवित पारिन्छन् अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्? तिमीहरू अति अन्जान छौ, जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्ने छैन। जब तिमीहरूले रोप्छौ पछि हुन आउने बिरुवाको शरीरलाई रोप्दैनौ, तर बिउ मात्र रोप्छौ, त्यो गहुँ या अन्य कुनै कुरा हुन आउँछ। तर परमेश्वरले रोजी अनुसारको शरीर त्यसलाई दिनुहुन्छ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ। सबै शरीर एक एक किसिमको हुँदैन। मानवीय शरीर एक किसिमको हुन्छ भने पशुहरूको शरीर अर्को किसिमको, चराहरूको शरीर अर्कै किसिमको र माछाहरूको शरीर अर्कै किसिमको हुन्छ। त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन्। तर स्वर्गीय शरीरको गौरव एक किसिमको र पार्थिव शरीरको गौरव अर्कै किसिमको हुन्छ। सूर्यको गौरव एक किसिमको हुन्छ र चन्द्रमाको गौरव अर्कै किसिमको हुन्छ र ताराहरूको गौरव फरक हुन्छ, किनकि एउटा ताराको गौरव अर्को ताराको भन्दा फरक हुन्छ। मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो, जुन शरीर विनाशमा रोपिन्छ त्यो अविनाशमा उठाइन्छ, त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्छ, त्यसलाई कमजोरीमा रोपिन्छ र शक्तिमा उठाइनेछ, त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ। यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ। त्यसैले यस्तो पनि लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी बन्यो, अन्तिम आदम जीवन दिने आत्मा भन्नुभयो। तर पहिले आएको चाहिँ आत्मिक होइन तर प्राकृतिक थियो, त्यसपछि आत्मिक आयो। पहिलो मानिस माटोबाट बनाइएको पृथ्वीको हो, दोस्रो मानिस स्वर्गबाट आएको हो। माटोबाट बनिएको मानिस जस्तो थियो, माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन्छन् र स्वर्गको मानिस जस्तो छ स्वर्गकाहरू पनि त्यस्तै हुन्छन्। जसरी हामीले माटोको मानिसको रूप धारण गरेका छौँ त्यसरी नै स्वर्गको मानिसको रूप पनि धारण गर्नेछौँ। त्यसैले अब भाइहरू हो, म भन्छु कि मासु र रगत परमेश्वरको राज्यको हकदार हुन सक्ने छैन, न त विनाशी अविनाशीको हकदार हुन सक्छ। हेर, म तिमीहरूलाई एउटा रहस्य बताउँछु, हामी सबै मर्ने छैनौँ तर हामी सबै परिवर्तन हुनेछौँ। हामीहरू एकै क्षणमा आँखाको एक निमेषमा थुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ, किनकि थुरही बज्नेछ र मरेकाहरू अविनाशी भएर जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ, किनकि विनाशी शरीरले अविनाशी धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। जब यो विनाशी शरीरले अविनाशी धारण गर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्छ, यसरी लेखिएको वचन पूरा हुन आउनेछ। मृत्यु विजयमा निलिएको छ। ए मृत्यु, तेरो विजयी कहाँ छ? ए मृत्यु, तेरो खिल कहाँ छ? मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो, तर हाम्रा प्रभु यीशु ख्रीष्टद्वारा हामीलाई विजय दिनुहुने परमेश्वरलाई धन्यवाद होस्। त्यसैकारण प्रिय भाइहरू हो, स्थिर र अटल रहो, सधैँ प्रभुको काममा उत्कृष्ट हो, किनकि तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम व्यर्थ हुँदैन।